सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगातमा कार्यक्रम फेस टू फेसको पर्खाइमा रहनुभएका सम्पूर्ण श्रोतामा शिवराज भट्टको नमस्कार। श्रोता, हरेक हप्ताको बिहिबार प्रस्तुत हुँदै गरेको कार्यक्रम फेस टू फेसको श्रृंखला लिएर आएको छु। यो कार्यक्रम हामी समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी गर्ने गर्छौं। आजको कार्यक्रम बहुप्रतीक्षित बहुद्देश्य पञ्चेश्वर बहुद्देश्य परियोजनाप्रति आयोजनाप्रति केन्द्रित छ। पञ्चेश्वर आयोजनाको चर्चा परिचर्चा चलेका बेला भर्खर जन्मेकाहरू अहिले 20 वर्षभन्दा ठूला भइसकेका छन् तर पञ्चेश्वर बनेको छैन। 6420 मेगावाटको पञ्चेश्वर र 240 मेगावाटको रूपाली गाड अथवा झण्डै झण्डै 6660 मेगावाट बिजुली कता बेच्ने, के चलाउने? लोड सेडिङ मुक्त नेपाल, बिजुलीबाट पूर्व पश्चिम रेल सेवा, सुदूरपश्चिमका उद्योगहरूलाई सस्तो दरको बिजुली, के यस्तो होला? तपाईँ हामी हेर्न पाउँछौ। तर हामी विश्वास गरौं हामी त्यो भएको हेर्न पाऊ। पछिल्लो समय पञ्चेश्वर बहुद्देश्य आयोजना बन्नेमा आशाका किरणहरू देखा परेका छन्। कञ्चनपुरमा कार्यालय स्थापना भएको छ। परियोजनाका निर्देशकहरू पनि नियुक्त लगभग भइसकेका छन्। यसपालि केही बजेट पनि विनियोजन भएको छ। अझ केही बेरमा हामी कुराकानी गरिरहेको झण्डै 2-3 घण्टापछि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण भइरहेको छ। परराष्ट्र मन्त्रीको भारत भ्रमणका बेला पनि पञ्चेश्वर बहुद्देश्य आयोजनाको कुरा प्राथमिकताका साथ उठेको छ। हामी आशा गरौं त्यसका धेरै कुराहरू आज र भोलि उहाँको 4 दिने भारत भ्रमणमा टुङ्गिनुपर्छ। आज प्रधानमन्त्रीको भारत भ्रमणको दिन पारेर पञ्चेश्वर बहुद्देश्य आयोजना बारेमा बहस गर्नका लागि मैले हाम्रो स्टुडियोमा पञ्चेश्वर बहुद्देश्य आयोजनाका प्रमुख कार्यकारी अधिकृत डाक्टर महेन्द्र बहादुर गुरुङलाई निम्त्याएको छु। यहाँलाई स्वागत छ हाम्रो स्टुडियोमा।
हस्, मेरो नमस्कार।
हामी 2-3 चरणमा कुराकानी गर्छौँ, खास गरी परियोजनाका बारेमा के चाहिँ हो परियोजना भन्ने पनि हामी श्रोताहरूलाई जानकारी गराउँछौँ। त्यसै गरी डिपिआर जुन एकदम महत्वपूर्ण डकुमेन्ट हो पञ्चेश्वर बहुद्देश्य आयोजनाका लागि, त्यसको काम के भइरहेछ, योपालि अन्तिम रूप पाउँछ कि पाउँदैन भन्ने बारेमा पनि हामी कुरा गर्छौँ र केही हामी नेपालले यसबाट पाउने फाइदाहरूका बारेमा पनि कुराकानी गर्छौँ। यो फेस टु फेसको शुरूआत गरौँ। अहिले तत्काल पञ्चेश्वर बहुद्देश्य आयोजनाको काम कहाँनिर पुगेको छ?
धन्यवाद शिवराजजी। अहिले पञ्चेश्वर बहुद्देश्य आयोजनाको काम ठ्याक्कै भन्नुपर्दा यो विस्तृत अध्ययन प्रतिवेदनको चरणमा छ, जुन यहाँले पनि यसको पृष्ठभूमि व्यक्त गरिरहँदा यहाँले त्यो कुरा राख्नुभयो। पञ्चेश्वर विकास प्राधिकरण त्यही आयोजना निर्माण गर्नको लागि गठन भएको छ र यो आयोजना चाहिँ आयोजनाको प्रतिवेदन डिपिआर धेरै वर्ष, जस्तो कि हामी सबैलाई थाहा छ, पञ्चेश्वर बहुद्देश्य आयोजनाको सूत्रपात चाहिँ 1996 जुन बेला नेपाल र भारत बीच महाकाली सन्धि भयो त्यति बेलादेखि नै यो चर्चामा आएको हो। यहाँले अघि बडो सुन्दर ढंगले राख्नु पनि भयो, सम्भवतः त्यति बेला जो जन्मेका थिए होला, अहिले 20 वर्षको वयस्क उमेरमा पनि पुगे होला,
पास गरेर मास्टर्स पढ्न थाले,
हजुर हजुर, त्यो पनि आफ्नो ठाउँमा छ। तर कुनै काम हुन सकेको थिएन, चर्चा मात्रै रह्यो। तर अहिले म यति आशा दिलाउँदै यो कुरा म राखिरहेको छु कि पञ्चेश्वर बहुद्देश्य आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन, जसलाई हामी डिपिआर पनि भन्छौँ अङ्ग्रेजीमा, डिटेल्ड प्रोजेक्ट रिपोर्ट, यसको मस्यौदा अहिले पेश भइसकेको अवस्था छ। भारतको यो वापकोस भन्ने एउटा कन्सल्टिङ इन्जिनियरिङ कन्सल्टिङ संस्था छ, दुवै देशको सहमतिमा त्यो संस्थाले, त्यो वापकोस संस्थाले यसको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिकन यसको मस्यौदा पेश गरिसकेको छ र त्यो मस्यौदामा चाहिँ अब दुवै देशको सरकारले अथवा सोझो भन्नुपर्दाखेरि नेपालको ऊर्जा मन्त्रालय र भारतको जलस्रोत मन्त्रालय, ती दुवै मन्त्रालयहरूले यसमा यसलाई अध्ययन गरेर आफ्नो देशको लाभ हानि के हुन सक्छ त्यसको बारेमा विस्तृत विश्लेषण गरिकन प्रतिक्रिया पठाउन जरुरी छ। फिडब्याक, त्यो फिडब्याक अहिले करिब करिब 4 महिना पनि नागिसकेको छ, त्यो फिडब्याक हामीले पाउन सकेका छैनौँ। त्यो फिडब्याक जति छिटो आउँछ, जति छिटो हामी कहाँ यो पञ्चेश्वर विकास प्राधिकरणमा आइपुग्छ, त्यति छिटो त्यो मस्यौदा प्रतिवेदनले अन्तिम रूप ग्रहण गर्छ। त्यसो भएको हुनाले अहिले ठ्याक्कै भन्नुपर्दा आयोजनाको काम चाहिँ त्यही गएर अब अड्किएको छ त नभनौ, त्यो अध्ययनको क्रममा अगाडि बढिरहेको छ।
डीपीआरको प्रतीक्षामा छ पञ्चेश्वर बहुद्देश्य आयोजनाको काम भन्दा हुन्छ।
हजुर हजुर, डीपीआरको अन्तिम चरणको प्रतीक्षामा छ।
हजुर, जसरी डीपीआर अथवा परियोजनाको विस्तृत आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन त्यसले परियोजनाको लागत टुङ्ग्याउने, त्यसको मूल्य टुङ्ग्याउने, कोषको व्यवस्थापन कसरी गर्ने, परियोजना निर्माणका विषयका यावत कुराहरू डीपीआर भित्र हुँदारहेछन्।
हजुर,
त्यो भए हुनाले यो पालि डीपीआरले अन्तिम रूप पाउँछ प्रधानमन्त्रीको भारत भ्रमणका बेला, हाम्रो ऊर्जा मन्त्रालय लगायत जलस्रोत मन्त्रालय, भारतको जलस्रोत मन्त्रालय बीचमा त्यो सहमति हुने सम्भावना तपाईँले देख्नु भएको छ?
अब यसमा यस्तो छ, मैले अलिकति प्रश्न राख्नुपर्ने हुन्छ। प्रधानमन्त्रीज्यूको भ्रमणमा नै यो डीपीआरले अन्तिम रूप पाउँछ भन्ने चाहिँ त्यसो होइन, त्यस्तो मलाई लाग्दैन। किनभने डीपीआरले अन्तिम चरण अथवा अन्तिम रूप पाउने यसको आफ्नै प्रक्रिया छ। जस्तो कि मैले अलिकति संक्षेप रूपमा अघि राखेँ, मस्यौदा पेश भएको छ, पञ्चेश्वर विकास प्राधिकरणमा आएको छ, हामीले एक्जिक्युटिभ कमिटी जुन जसलाई अब मैले सीईओको हिसाबले मैले हेड गर्छु, लिड गर्छु, हामीले त्यसमा त्यसको भनौँ न टेक्निकालिटीको बारेमा, त्यसको अध्ययनको गहिराईको बारेमा, त्यसको फर्मेटिङको बारेमा आदि इत्यादिको बारेमा हामीले आफ्नो अध्ययन गरेर फिडब्याक दिइसकेका छौँ। तर अब दुई देशको मामिला भएको हुनाले त्यसमा चाहिँ भनौँ न त्यसमा चाहिँ लाभको कुरा, यहाँले भन्नुभयो जस्तै लागत तयार गरेको छ, जस्तै अहिले 500 अरब रुपियाँ यसको अनुमानित लागत छ, त्यसमा त्यो लागतमा चाहिँ कसरी कस्ट सेयरिङ गर्ने हो, लगानी दुवै देशले कसरी गर्ने हो भन्ने कुरा एउटा छ, र त्यसपछि यसको अन्य विधाका कुराहरू पनि छन्।
अहिले पानीको बाँडफाँडमा पनि
हजुर
सहमति भएको छैन।
पानीको बाँडफाँड अब यसमा कस्तो छ भने पानीको बाँडफाँड, त्यसपछि ऊर्जाको बाँडफाँड, त्यसै गरिकन लगानीको बाँडफाँड भनौँ न, लगानीको पनि कसले गर्ने भन्ने कुरा, धेरै कुराहरू महाकाली सन्धिले नै निर्दिष्ट गरेको अवस्था छ। त्यसकारणले हामीहरूको लागि त निर्देशक सिद्धान्त भनेको, निर्देशक मार्ग भनेको त्यो महाकाली सन्धिका प्रावधानहरू नै हुन्। ती प्रावधानहरूलाई टेकेर अगाडि बढेको खण्डमा चाहिँ छिटो छिटो पनि हुन्छ। अब सन्दर्भ जुन यहाँले उठाउनुभयो, अहिले सम्माननीय प्रधानमन्त्रीज्यूको जुन भ्रमण आजदेखि हुन गइरहेको छ, त्यसमा ठ्याक्कै यो डीपीआरको अन्तिम रूप दिने भन्दा पनि जस्तो कि लगानीमा दुवै देशले कसरी सेयर गर्ने होइन, लगानी गर्दाखेरि पानीको बाँडफाँडमा पनि जुन सन्धिमा बताइसकिएको छ त्यसमा कुनै नवीन यदि विचार सरकारको छ भने
त्यो सन्धिमा भएको कुरामा नेपाली पक्षको त्यति चित्त बुझाइ देखिएको छैन। पछिल्लो समय अलिअलि विरोधका स्वरहरू पनि आएका छन्, महाकाली सन्धिमा पानीको बाँडफाँड न्यायोचित भएन।
हजुर, अब त्यो अब त्यसमा चाहिँ अब के हो कसो त्यसमा म धेरै जान चाहन्न होइन, त्यो मेरो
अहिले त्यो राजनीतिक मुद्दा भयो,
त्यो राजनीतिक मुद्दा पनि भयो। तर जुन कुरा त्यहाँ भनिएको छ त्यसले चाहिँ के गरेको छ भने त्यो सन्धि हुँदाको बखतसम्म जति पनि कन्ज्युम्टिभ युज भइसकेको छ महाकाली नदीको, भारतले पनि गरेको छ, केही नेपालले पनि गरेको छ, त्यो युजलाई चाहिँ उसले सुरक्षित गरेको छ। र यो पञ्चेश्वरको बाँध बनिसकेपछि जुन अतिरिक्त पानी, अग्मेन्टेड वाटर भनेर भनिन्छ, जुन पानी, किनकि बाँध बनाएपछि जलाशयुक्त आयोजना हो यो है, त्यसपछि जलाशयुक्त आयोजना भएको हुनाले त्यहाँ पानी अतिरिक्त पानी प्राप्त हुन्छ, त्यो अतिरिक्त पानी चाहिँ पानीलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा चाहिँ फेरि त्यो सन्धिले के बोलेको छ भने नेपालको सिंचाईको आवश्यकतालाई प्रमुखता दिइनेछ पनि भनेको छ। त्यो हिसाबले यो डीपीआरमा पनि त्यसै प्रकारको प्रावधान पनि राखिएको छ। तर त्यो चाहिँ अब नेपाल पक्षले भारत पक्षले आफ्नो अध्ययनमा त्यो गर्न पर्यो। त्यस कारणले सन्तुष्टि असन्तुष्टि त अब मलाई के लाग्छ भने हाम्रो देशमा अझै भारतमा करोडौं मान्छेहरू बस्छन् होइन, करोड लाखौं समूहहरू हुन्छन्। अब सबैको चित्त बुझाउन त अब कतिको सम्भव हुन्छ हुँदैन थाहा छैन, त्यो अलिक गाह्रो कुरा नै होला। तर मैले भनेको कुरा चाहिँ के भने दुईटा देशको बीचमा होइन सन्धि भइसकेको र ती सन्धिलाई दुवै देशले अनुमोदन पनि गरिसकेको अवस्थामा हामीलाई सहज र यदि यो आयोजना निर्माणको चरणमा प्रवेश छिटै नै गराउने हो भने त्यो सन्धिमा टेकेर अगाडि बढ्दा नै सहज हुन्छ भन्ने चाहिँ मेरो अभिप्राय हो।
हजुर, जसरी केही जो मेन मुख्य मुख्य कुराहरू हुन् लगानीको बाँडफाँड
हजुर
यी यावत कुराहरूलाई फाइनल गर्नका लागि त डीपीआर महत्वपूर्ण रहेछ। अब यहाँ योभन्दा अगाडिको फेस टु फेसमा पनि डीपीआर अबको छ सात महिनामा खास गरी नोभेम्बर डिसेम्बरमा सायद डीपीआर फाइनल भएर हामी कहाँ आउँछ कि दुईटै देशको त्यसमा सुझाव भएर आउँछ कि पनि भन्नुभएको थियो। अहिले हामी सेप्टेम्बरमा छौँ, अब कति महिना लाग्ला त्यो डीपीआर अब फाइनल भएर आउनका लागि तपाईँको अनुमान? यदि दुईटै देशको राजनीति सकारात्मक रह्यो भने
राम्रो प्रश्न गर्नुभयो र राम्रो कन्डिसन पनि राख्नुभयो यहाँले, किनकि राजनीति महत्वपूर्ण छ यसमा। राजनीतिले नै यसलाई पछाडि पनि धकेल्छ अगाडि पनि तान्छ है, किनभने विगत 20 वर्षभरि किन अड्कियो भन्दा बेसिकली राजनीतिको कारण नै हो। भारतमा पनि त्यति बेला कुनै स्थिर सत्ता रहेन, नेपालमा त अब आफ्नो हाम्रो कथा हामीलाई थाहा छँदैछ। अब अहिले भारतमा जब स्थिर सत्ता आइसकेपछि सम्माननीय प्रधानमन्त्री भारतका सम्माननीय प्रधानमन्त्रीज्यूको नरेन्द्र मोदीज्यूको जुन बेला 2014 जुलाईमा जब उहाँको भ्रमण भयो त्यति बेलादेखि यो एकदम नाटकीय रूपमा अगाडि बढेर आएको हामी सबैलाई थाहा छ। त्यस कारणले राजनीति अत्यन्त महत्वपूर्ण हुन्छ। अहिले पनि अब दुवै देशका प्रमुख राजनीतिक व्यक्तित्वहरू सँगसँगै बस्न गइराख्नु भएको छ। त्यस कारणले हामी सबैले ठूलो आशा राख्नुपर्छ, अपेक्षा राख्नुपर्छ, यो आयोजना अगाडि बढ्छ, यसको लागि सकारात्मक केही न केही निर्णयहरू होलान्, केही त्यहाँ सहमतिहरू होलान् भन्ने हामीले आशा राख्नुपर्छ। र अब यो कहिलेसम्म हुनसक्छ भन्ने कुराको यहाँले जुन सन्दर्भ राख्नुभयो, हाम्रो यो पञ्चेश्वर विकास प्राधिकरणको चौथो गभर्निङ बडीको बैठक हामीले जुलाईमा गऱ्यौं, जुलाई 4 र 5 पोखरामा गऱ्यौं। त्यति बेला मैले नै सीओको हैसियतले मैले नै त्यहाँ एउटा प्रस्ताव राखेँ के भने अब हामीले यो डीपीआरलाई अक्टोबरसम्ममा चाहिँ फाइनल गर्नुपर्छ, अन्तिम रूप दिनुपर्छ। अर्थात् अक्टोबरसम्ममा हामीले यसलाई अन्तिम रूप दिनको लागि दुवै देशका सरकारबाट अघि मैले निवेदन गरे, ऊर्जा मन्त्रालय र जलस्रोत मन्त्रालयबाट, यो चाहिँ सेप्टेम्बरभित्रमा आइपुग्नुपर्छ। आइपुगेपछि अनि त्यसलाई फेरि हामीले पनि के अध्ययन गर्छौं, वापकोसले पनि अध्ययन गर्छ, दुवैका फिडब्याकहरूलाई उसले समावेश गरेर यसलाई अन्तिम रूपको जुन डीपीआर हो उसले त्यो प्रस्तुत गर्छ। त्यो प्रस्तुत गरिसकेपछि अनि फेरि अब त्यहाँ अब दुवैतिरबाट आएका कुराहरू सहमतिजन्य कुराहरू आयो भने त राम्रो भइहाल्यो, एकदम राम्रो भयो। तर केही कुराहरू असहमतिका कुराहरू अथवा त्यहाँ के करेक्सन गर्नुपर्ने कुराहरू आयो भने त दुवै सरकारहरू बस्नु पर्यो। फेरि त्यो डीपीआरलाई यो जलस्रोतसँग सम्बन्धित कुरा भएको हुनाले सम्भवतः फेरि दुवै देशले, किनकि गभर्निङ बडीले सबै निर्णय गर्न सक्छ तर फेरि सम्बन्धित देशको लागि त्यो गभर्निङ बडी नै सम्पूर्ण त होइन, फेरि उनीहरूले पनि यो जलस्रोतको विषयमा, यो आयोजनाको विषयमा केही निर्णयहरू गर्नुपर्ने होला, अनुमोदन गर्नुपर्ने होला, केही प्रक्रियामा लैजानुपर्ने होला। त्यस कारणले त्यो अलिकति समय लाग्न सक्छ। त्यसो भए हुनाले अहिले हामीले के भनिरहेका छौँ भने कम्तीमा सेप्टेम्बरभित्र हामीले फिडब्याक पायौँ भने अक्टोबरसम्म हामी यसलाई अन्तिम रूप दिन सक्छौं। र अब त्यसमा केही 10-15 दिन यताउता हुन सक्ला, त्यसरी अन्तिम रूप दिन सकियो भने डिसेम्बर महिनाभित्र यो वर्षको अन्तिमभित्र 2016 को अन्तिमसम्ममा चाहिँ दुवै देशबाट यसलाई रेटिफाई गर्न सकियो भने होइन अनिखेरि त्यसपछि अनि बल्ल हामी निर्माणको चरणमा प्रवेश गर्न सक्छौँ।
जनवरीदेखि त्यसपछि निर्माण
हजुर ढोका खुल्ने भयो, ढोका 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 खुल्नुपर्छ, किनकि त्यो हामीले किन भनिरहेका छौँ भने यो आयोजना यति विशाल छ, निर्माणको चरणमा प्रवेश गरेपछि पनि यसले 10 वर्ष लिन्छ, किनकि 311 मिटर अग्लो हामी बाँध बनाउन गइरहेका छौँ, यो विशाल यो आयोजना छ, त्यसो भएको हुनाले जति सकिन्छ छिटो हामीले यसभित्र रहेका विवादहरूलाई निम्ट्यान्न पार्दै हामी अगाडि बढ्न जरुरी छ। र एउटा कुरा यसमा फेरि जोड्नु पनि चाहन्छु, कतिपय कुराहरू कसरी आउँछन् भने होइन जलविद्युत आयोजना त बनाउने हो तर बनाउनै पर्छ, तर यी कुराहरू चाहिँ पहिला समाधान हुनुपर्छ भन्ने पनि कुरा त्यो आएको हुन्छ, त त्यो समाधान हुनुपर्ने कुराहरू चाहिँ अलिक जटिल हुन्छन् कि फेरि भन्दाखेरि अब त्यहाँ अलि नमिल्ने कुरा हुन्छ, यदि जलविद्युत आयोजना यो 5040 मेगावाटको यो विशाल आयोजना यदि बनाउने हो भने त कन्डिसनहरू पनि त्यही हिसाबले जानु पर्यो, र कन्डिसनलाई समाधान गर्नको लागि दुवै पक्ष प्रोएक्टिभ भएर आउनु पर्यो, होइन म अड्काउँछु भन्ने हिसाबले आउने होइन कि यसलाई चाहिँ कसरी हुन्छ निकास लिनु पर्यो भन्ने कुरा अगाडि बढ्नु पर्यो, किनभने कुनै पनि यो सहमति भन्ने कुरा चाहिँ दुवै पक्षको कुरा छ, त्यहाँनिर दुवै पक्ष बसेर
मैले भनेको कुरा मात्र लागू गर भनेर त सहमति हुँदै हुँदैन,
सहमति नै हुँदैन, त्यस कारणले के छोड्नुपर्छ केही टेक गिभ गर्नुपर्छ अनि त्यसपछि के टेक हुन्छ, गिभ एन्ड टेकमा यो आधारित हुन्छ।
श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 र बैतडीको रेडियो सौगातमा कार्यक्रम फेस टू फेस सुनिरहनु भएको छ। आज हाम्रो स्टुडियोमा हुनुहुन्छ पञ्चेश्वर बहुद्देश्य आयोजनाका प्रमुख कार्यकारी अधिकृत डाक्टर महेन्द्र बहादुर गुरुङ। यो कार्यक्रम दिनेश एफएममा शुक्रबार बिहान 11 बजेदेखि 12 बजेसम्म पुनर्प्रसारण पनि हुन्छ। आज हामी पञ्चेश्वर बहुद्देश्य आयोजनाका बारेमा कुराकानी गरिरहेका छौं। मैले भने हामी भर्खर जन्मिएका व्यक्तिहरू पञ्चेश्वरको कुरा सुन्दा 20 वर्षभन्दा ठूला भइसकेका छन्। डाक्टर महेन्द्र बहादुर गुरुङ हुनुहुन्छ प्रमुख कार्यकारी अधिकृत, उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। यसपालि केही आशाका किरणहरू देखिएका छन्, पञ्चेश्वर बहुद्देश्य आयोजना अगाडि बढ़ला भन्ने संकेतहरू देखिएका छन्। मलाई एउटा कुरा, हामी डीपीआरमा कुराकानी गरिरहेका थियौँ, म अझ धेरै जिज्ञासाहरू सोध्न बाँकी छन् डीपीआरकै सन्दर्भमा रहेर भन्दाखेरि प्रमुख कार्यकारी अधिकृतज्यू, डीपीआरले अथवा अन्य यी कुराहरूले हामीलाई अलिकति काम गर्न गाह्रो भयो, अहिले भारत भ्रमण भइरहेको छ प्रधानमन्त्रीको, ऊर्जा मन्त्रीको, तपाईँहरूले यो कुरा चाहिँ फाइनल गर्नुहोस् है भन्ने खालका तपाईँका केही सुझाव गएका छन् अथवा त्यो भ्रमणका बेला यहाँबाट के त्यस्ता सुझावहरू के चाहिँ गर्नुपर्छ भन्ने मागिएको छ?
त्यस्तो अब हामीसँग भनौँ न, अब हाम्रो विकास यो जुन पञ्चेश्वर विकास प्राधिकरण हो यो चाहिँ अब दुवै देशको संयुक्त निकाय होइन, बाइनेसनल निकाय भनेर भन्छौँ हामी, बाइनेसनल एन्टिटी अथवा जोइन्ट एन्टिटी पनि भन्छौँ, यो यस प्रकारको भएको हुनाले अब अहिले चाहिँ कस्तो छ भने नेपालको सरकारको तर्फबाट भारत सरकारसँग यो एउटा भ्रमणमा हाम्रो सम्मान्य प्रधानमन्त्रीज्यूहरू जानुभएको छ, जाँदै हुनुहुन्छ, त अब एउटा पक्षको बारेमा हामीले बोल्न अलिकति त्यो मिल्दैन है, नेपालको पक्षको कुरा यो यो उठाउनुहोस् होइन, भारतको पक्ष यो उठाउनुहोस्
दुईटै देशको भन्ने चाहिँ त्यो आयोजना भएको हुनाले त्यो प्राधिकरण दुईटै देशका लागि भएको हुनाले एउटै पक्षको फिडब्याक दिन मिलेन,
मिलेन हो त्यो त्यो मिल्दैन मिलेन है। तर अब हामी मैले अघि पनि निवेदन गरेँ, हामी आशा गर्छौँ है अब नेपाल सरकारको तर्फबाट राम्रै सुझावहरू गएको होला, र अब हाम्रो तर्फबाट भनेर भन्नुपर्दाखेरि चाहिँ अब अलिकति आशाको किरणको पनि कुरा गर्नुभयो, म चाहिँ के भन्न चाहन्छु भने अब जुन डीपीआर बन्यो नि कम्तीमा अहिले हामी मस्यौदाको चरणमा छौँ, यसले स्वयंमा पनि एउटा आशाको किरण देखाएको छ, र अब हामी फेरि काठमाडौँमा जुन हाम्रो कार्यालय थियो त्यो कार्यालयलाई उठाएर हामीले महेन्द्रनगरमा सारिसकेका छौँ, July 31 हामीले काठमाडौँमा हाम्रो कार्यालय बन्द गर्यौँ र यो अगस्त 5 देखि हामी महेन्द्रनगरमा हाम्रो कार्यालय
पञ्चेश्वर बहुद्देश्य आयोजनाको प्रमुख कार्यालय कञ्चनपुरमा स्थापना भइसकेको छ
है। अब यद्यपि अझै त्यसमा अलि राम्ररी सेटअप हुन बाँकी छ, तर जे होस् फङ्सन हाम्रो त्यहाँबाट सुरु भइसकेको छ। यो चाहिँ म के जस्तो मलाई लागिरहेको छ भने डिपिआरले डिपिआरको मस्यौदाले यदि आशाको किरण देखाएको छ भने हामी अब आयोजनाको अझै नजिक हामी आइसकेका छौं र यसले त्यो आशालाई सुदृढीकरण गर्छ, कन्सोलिडेट गर्छ भन्ने मलाई लाग्छ। अथवा भनौं न स्पष्ट रूपमा भन्दाखेरि सुदूरपश्चिमाञ्चलको जनतामा यो पञ्चेश्वर कहिले बन्छ भन्ने जुन कौतूहल जागिरहेको थियो, अब आशाको किरण चाहिँ आशाको किरण अझै प्रकाशित भएको छ र साथसाथै त्यो आशा अझै सुदृढ हुँदै गएको छ भन्ने।
हजुर, योभन्दा अगाडि यहाँले भन्नुभएको दुईजना निर्देशकहरू भारत सरकारको तर्फबाट खास गरी आर्थिक कुराहरू हेर्ने र अनि त्यो पुनर्वासका कुराहरू हेर्ने दुईजना नियुक्त हुनु भएको छैन भन्नुभएको थियो, दुईटै नियुक्त भइसके।
यहाँले बडो राम्रो मेमोरी, यहाँको मेमोरीलाई म प्रशंसा पनि गर्छु। धेरै अगाडि कुरा हुँदाखेरि यहाँले उठाउनु भएको थियो, ती दुईजना मध्ये एकजनाको नियुक्ति भइसकेको छ, उहाँ हामीसँगै हुनुहुन्छ। यो पुनर्स्थापना र पुनर्वासको जुन छ त्यसको एक्जिक्युटिभ डाइरेक्टर आइसक्नु भएको छ र यो आर्थिक शाखाको लागि चाहिँ एक्जिक्युटिभ डाइरेक्टर नियुक्ति भएको छ, तर त्यहाँ केही प्रक्रियाहरू बाँकी छन्, उहाँ आउनलाई अलिकति टाइम लाग्ला जस्तो देखिन्छ।
नाम आइसकेको छ तर उहाँलाई
नाम आइसकेको छ तर अब उहाँ अब हुन्छ, अब यो कर्मचारीलाई पठाउँदाखेरि उहाँहरूको आफ्नै खालको कहिले व्यक्तिगत कहिले संस्थागत जटिलता पनि हुँदो रहेछ, अलिकति टाइम लागेको छ। जे होस् उताबाट चाहिँ त्यो पहल भइसकेको छ, निर्णय भइसकेको छ।
हजुर, अब हामीले धेरै कुरा त गर्यौं। पञ्चेश्वर बन्छ दुई तिनवटा आधारहरू देखि, एउटा डिपिआरको अन्तिम रूप पाइरहेको छ र डिपिआर फाइनल हुने चरणमा छ, दुई तीन महिनामा फाइनल भयो भने डिपिआर फाइनल भएपछि त धेरै कुराहरू फाइनल भइहाल्छ, निर्माणको चरणमै गइहाल्छौँ। तर त्योभन्दा अगाडि मैले भने कि धेरै लामो समयदेखि पञ्चेश्वर 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 भन्यौं, यो नबन्ने परियोजना हो भन्ने खालको जुन पर्सेप्सन भएको छ त्यसलाई चिर्नका लागि योपालि 40-50 करोड पनि बजेट विनियोजन भएको छ। कार्यालय सेटअप बाहेक यहाँले भन्नुभएको थियो यदि हामीसँग पैसा बच्यो भने हामी पहुँच मार्गको टेन्डर गर्न सक्छौ, पहुँच मार्ग बनाउन सक्छौ बर्मदेव भन्दा पञ्चेश्वरका लागि भनेर,
हजुर,
सहायक पहुँच मार्गहरू, त्यो त्यसको के तयारी भएको छ?
हजुर, त्यसमा चाहिँ कस्तो भएको छ भने नेपालको तर्फबाट अब यो विद्युत विकास विभाग अन्तर्गत एउटा छुट्टै आयोजना कार्यालय छ, पञ्चेश्वर बहुद्देश्य आयोजना भनेर त्यो नामको कार्यालय छ। त्यो कार्यालयले पहिला यो पहुँच मार्गको बारेमा अध्ययन पनि गराएको रहेछ र त्यस्तै वातावरणीय अध्ययन पनि गराएको रहेछ। त्यो त्यसको चाहिँ वास्तवमा फिजिबिलिटी स्टडी पनि पूरा भइसकेको छ र यो वातावरणीय अध्ययन पनि पूरा भइसकेको छ। तर अहिले यहाँ के देखिएको छ भने अब यो जुन आयोजनाको लागि पहुँच मार्ग जुन बनाउँछौँ यो चाहिँ डेडिकेटेड पञ्चेश्वर आयोजनाको लागि डेडिकेटेड मार्ग बन्नुपर्छ भन्ने कुरा एउटा देखेको छ भने, त्यसरी डेडिकेटेड रूपमा त्यो आयोजनाको पहुँच मार्ग बनिरहँदा त्यो भनेको के हो भनेर भन्दाखेरि, अब अहिले हामी त्यो पञ्चेश्वरमा हाम्रो यो आयोजनामा यो जेनेरेटिङ युनिट भोलि जुन पावर हाउस बन्छ त्यसमा राख्ने जेनेरेटिङ युनिट एउटा युनिट पनि 400 मेगावाटको हुन्छ, जबकि हाम्रो नेपालमा अहिलेसम्म 400 मेगावाटको एउटा ठूलो आयोजना पनि बनेको छैन होइन। त्यस एउटै युनिट 400 मेगावाटको हुन्छ भनेको मतलब त्यसको त्यो जेनेरेटिङ युनिटको साइज नै
ठुलो
हुन्छ, निकै ठुलो हुन्छ। त्यस कारणले त्यो बाटोको चौडाइ र जहाँ घुम्ती पर्छन् नि त्यो घुम्ती पनि ठुलो लिने भावनाले सकेसम्म घुम्ती नराख्ने, बरु टनेल दिने, सकेसम्म छोटो के अरे सोझो बाटो बनाउने भनेर भन्दाखेरि त्यसको लेन्थ पनि केही घट्न जाने, जस्तै कि पहिला हामीले 120 किलोमिटरको कुरा गरेका थियौँ भने अब सायद 90-100 किलोमिटरसम्म त्यो हुन सक्छ। र त्यो हिसाबले बनाउनको लागि बनाउनुपर्छ भन्ने अहिले त्यो नयाँ धारणा आएको हुनाले वाकोसलाई नै, जुन त्यो कन्सल्टिङ फर्म हो उसलाई नै हामीले एक्चुली पहिलाको यो अध्ययन गरेको रिपोर्ट पनि छँदैछ, त्यसलाई आधार मानेर कहाँ के गर्नुपर्छ त्यसको एउटा डिटेल स्टडी गर भनेर हामीले उसलाई त्यो काम दिएका छौँ। उसले त्यो काम गरिरहेको छ। त्यो काम नसकिसकेको हुनाले अहिले सोझै टेन्डरमा प्रवेश गर्न सकिएन। तर अब यो डिपिआर बनिरहँदाखेरि, डिपिआरको अन्तिम रूप आइरहँदाखेरि सम्भवतः त्यसको पनि केही स्पष्ट खाका आउँछ।
हजुर, भनेपछि जनताले बुझ्ने भाषामा भन्दाखेरि ब्रह्मदेवबाट पञ्चेश्वरका लागि जुन पहुँच मार्ग छ त्यो पञ्चेश्वर परियोजना बन्दासम्म पञ्चेश्वरका लागि मात्र प्रयोग हुन्छ, त्यो धेरै ठूलो चौडा राजमार्ग हुन्छ। त्यसको केही कुराहरू अध्ययनका लागि गर्नुपर्ने भएको हुनाले अहिले टेन्डर हुन सकेको छैन,
र यसमा एउटा कुरा पनि के थप्यो भने, यहाँले ठिकै कुरा उठाउनुभयो, पहिला जस्तै कि पञ्चेश्वर आयोजनाले होइन, विद्युत विकास विभाग अन्तर्गतको पञ्चेश्वर बहुद्देश्य आयोजनाले जुन गर्यो त्यो चाहिँ अलिकति घुमाउरो बाटो पनि थियो, र सम्भवतः कुन कुन बीचमा गाउँ पनि पर्न सक्छन्, गाउँलाई यसो छुने जोड्ने पनि कुरा त्यसमा थियो जस्तो लाग्छ। तर अब यो जुन पहुँच मार्ग हामी यो अवधारणा गरिरहेछौँ नि, यसले गाउँ गाउँ जोड्दैन, बरु गाउँमा जोड्नको लागि छुट्टै सानो बाटो
सहायक मार्ग
बन्न सक्छ। तर यो बाटो आफै गाउँ गाउँ घुम्दै घुम्दै त्यो आयोजनामा पुग्ने बाटो होइन, यो चाहिँ सोझै आयोजनाको लागि मात्रै डेडिकेटेड बाटो हुन्छ। किनकि मैले अघि बताएँ त्यो जुन टेक्निकल आवश्यकताको कारणले गर्दाखेरि यसलाई त्यसरी नै बनाउनु पर्ने हुन्छ, हामी यसलाई त्यसरी नै बनाउँछौँ, त्यो कुरा चाहिँ अब हामी सबैले बुझी पनि दिनुपर्छ भन्ने मेरो अभिप्राय हो। त्यसरी अब यो जब डिपिआर को अन्तिम रूपमा हामी प्रवेश गरिरहँदा त्यसलाई पनि हामी एउटा खाकामा पुर्याउँछौँ।
हजुर, जस्तै एउटा अफिस महिनगरमा स्थापना भयो, त्यसका लागि चाहिने कार्यालय भवनहरू, त्यसका लागि चाहिने काम गर्ने यो बडी बाहेकका कर्मचारीहरू, त्यसपछि चाहिने विभिन्न भेहिकल गाडी सवारीका साधनहरू लगायत यी व्यवस्थापनका कुराहरू के चाहिँ भएको छ, फुलफिल भइसक्यो?
हजुर, सबै फुलफिल भइसकेको छैन। जस्तो कि अब अहिले हामी भाडामा त्यो घर लिएर हाम्रो कार्यालय सञ्चालन गरेका छौँ, र हामी आफै पनि बस्ने जुन घरहरू छ त्यसलाई हामी भाडामा लिएर हामी बस्ने बसिसकेका छौँ सबैजना। कोही एक दुईजना साथीहरू बाँकी हुनुहुन्छ, हामी त्यो गर्दैछौँ, व्यवस्थापन गर्दैछौँ। अब यसले अलिकति मैले के जोड्न खोजेको भने, पञ्चेश्वरको कार्यालय बस्दाखेरि मात्रै पनि त्यहाँ केही इकोनोमिक एक्टिभिटीहरू त सुरु भए होइन, त्यो एउटा फाइदाको त्यो स्थानलाई त्यसरी फाइदा पनि सुरु भइसकेको अवस्था पनि रह्यो। अब हामी यो हामी के चाहिरहेका छौँ भने, यसको जब मुख्य कार्यालय महेन्द्रनगरमा बस्छ भने त्यहाँ जग्गा चाहियो होइन, जग्गा चाहिँ नेपाल सरकारले उपलब्ध गराउनुपर्छ भन्ने कुरा दुवै देशको मिटिङहरू बस्दाखेरि त्यो सहमति पनि भएको छ। अब त्यो जग्गा प्राप्ति गर्नको लागि पनि हामीले पहल गरिरहेका छौँ। म यसमा एउटा कुरा जोडौँ, हिजो मात्रै नेपाल सरकारका माननीय जनसङ्ख्या तथा वातावरण मन्त्रीज्यू को पनि महेन्द्रनगरमा भ्रमण भएको थियो,
जयदेव जोशीज्यूको
उहाँलाई हामीले हाम्रो भर्खर हामी बस्न सुरु गरेको कार्यालयमा पनि हामीले निमन्त्रण गर्यौं। उहाँको व्यस्त समयका बावजुद पनि उहाँले केही समय निकालेर हाम्रो कार्यालयमा आइदिनु भयो र हामी त्यहाँ बसेर छलफल गर्यौं। र छलफल गर्दाखेरि हामीले यिनै कुराहरू राख्यौं कि अब हामी यहाँ आइसकेका छौँ, त्यसो भएको हुनाले जग्गाको प्रक्रिया अगाडि बढेको छ, माननीय मन्त्रीज्यूले अलिकति पहल गरिदिनु हो भने त्यो जग्गा चाहिँ छिटो हामीलाई प्राप्त हुन्छ। हामीलाई प्राप्त भनेको मतलब अब म सिओ एसिओलाई प्राप्त हुने होइन, त्यो कार्यालयलाई प्राप्त हुने हो, त्यो कार्यालयलाई प्राप्त हुने भनेको आयोजनालाई प्राप्त हुने हो, जुन आयोजना सम्पूर्ण सुदूरपश्चिमाञ्चलको सपना प्रोजेक्ट हो। त्यसो भएको हुनाले त्यसलाई एउटा ढुक्क हुने अवस्थामा पुर्याउनको लागि पनि यहाँको भनौँ न स्थानीय नेतृत्वहरूले पनि त्यसमा समझदारी देखाइदिनुपर्छ, त्यसलाई छिटो छिटो छिटोभन्दा छिटो कसरी हुनसक्छ छिटो निर्णयमा पुर्याएर एउटा आश्वस्त पारिदिनुपर्छ, किनभने जब हामी फेरि नेपाल र भारतको बीचमा जब फेरि हामी गभर्निङ बडीको बैठकमा बस्छौँ त्यति बेला हामी कसरी त्यहाँ प्रस्तुत हुने, होइन अब त्यो जग्गा प्राप्त भयो भनेपछि हाम्रो एक किसिमको प्रस्तुति हुन सक्ला, जग्गा प्राप्त हुन सकेन भने फेरि अर्को किसिमको प्रस्तुति हुन सक्ला स्वाभाविक रूपमा। त्यसो भावनाले नेपालको वजनलाई पनि त्यसले भनौँ न यो कामको लागि निर्धारण गर्ने भावनाले छिटो निर्णय गरिदिनुहोस् भनेर हामीले अनुरोध गरेका छौँ र उहाँले पनि त्यसलाई अत्यन्तै सकारात्मक रूपमा गरेर म चाहिँ यहाँ स्थानीय रूपमा पनि म छलफल गर्छु, म साथीहरूलाई सम्झाउँछु बुझाउँछु र उता क्याबिनेटमा पनि म पहल गर्छु भनेर भन्नुभएको छ। त्यसकारणले यो कुरा पनि अगाडि बढ्यो भने त म यो निवेदन पनि अहिले यहाँ राखौँ, जानकारी गरौँ कि त्यो जग्गा प्राप्त हुनसाथ हामीले पैसा पनि यसको लागि बजेट पनि छुट्याएर राखेका छौँ, त्यो नगर विकास समिति लाई पनि अब उसलाई पनि पैसा चाहिन्छ नि त आफ्नो आफ्नो सञ्चालन गर्नुको लागि पनि, त्यस कारणले के कति दस्तुर हामीले संस्थागत रूपमा बुझाउनुपर्छ त्यो पनि हामी बुझाउँछौँ र उहाँहरूलाई पनि अगाडि बढ्ने एउटा आधार मिल्छ, हामीलाई पनि अगाडि बढ्ने आधार मिल्छ, त्यस कारणले त्यो पनि हामीले निवेदन गरिरहेका छौँ। मैले यो जानकारी राखेँ। हजुर
श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम र बैतुलको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। दिनेश एफएमले भोलि अथवा शुक्रबार बिहान 11 बजेदेखि पुनर्प्रसारण पनि गर्छ, तपाईँ सुन्नुहोला। हामी आज कुराकानी गरिरहेका छौं बहुप्रतीक्षित पञ्चेश्वर बहुद्देश्य आयोजनाका बारेमा। आज हामीसँग हुनुहुन्छ आयोजनाका प्रमुख कार्यकारी अधिकृत डाक्टर महेन्द्र बहादुर गुरूङ। हामीले दुई चरण कुराकानी गरिसक्यौं, अब थोरै नेपालले के लाभ पाउँछ भन्ने कुरामा हामी केन्द्रित हुन्छौं। जसरी नेपालले चाहिँ के फाइदा पाउँछ, त्यत्रो ठूलो झन्डै झन्डै 6700 मेगावाटको बिजुली उत्पादन हुने आयोजनाबाट, बिजुली र पानीमा,
बिजुली र पानीमा एउटा कुरा चाहिँ म अलिकति करेक्सन पनि गर्न चाहन्छु। यो जुन बिजुली उत्पादन हो पावरको रूपमा र यो उसमा के अरे इनर्जीको रूपमा अलिकति चेन्ज भएको छ। यहाँले ठिकै भन्नुभयो, पहिला 6480 मेगावाटको कुरा थियो र 240 मेगावाट रूपाली घाटको जोडेपछि 6720 मेगावाटको कुरा थियो र त्यो चाहिँ मेगावाटको कुरा भयो। इनर्जीको रूपमा कुरा गर्दाखेरि चाहिँ वार्षिक रूपमा 12,330 गिगावाट आवर 12,330 गिगावाट आवर अथवा 12 अरब भनौँ न 12.3 अरब युनिटको कुरा थियो, जुन चाहिँ हाम्रो नेपालको पक्षले 1995 डिपिआर बनाउँदाखेरि, पहिलो डिपिआर बनाउँदाखेरि त्यो दिएको थियो। पछि 2003 जुन भारतले डिपिआर बनायो, डाटाहरू चाहिँ करिब करिब त्यही डाटा नै युज गरेको थियो, जुन नेपालले डाटा युज गरेको थियो त्यही डाटा नै युज गरेको थियो। त्यसको आधारमा चाहिँ उसले फेरि मेगावाटमा 5600 मात्रै गर्यो उसले, 5600 र 240 जोड्दाखेरि त्यस्तै अब 5800 आयो, त्यो त्यसको मात्र गर्यो र तर इनर्जी चाहिँ फेरि उति नै राख्यो उसले, है त्यति नै राखेको थियो। अब अहिले आएर यो वाकोसले जुन अध्ययन गर्यो यसमा दुई तिनवटा कुराहरू उसले अघि सारेको छ, किनकि अहिले आएर चाहिँ यो मेगावाटमा कमी देखिएको छ। मेगावाटमा पहिला 6480 मेगावाट अथवा 6720 भनौँ न दुइटै जोड्दाखेरि त्यो थियो भने, अहिले चाहिँ अब दुइटै जोड्दाखेरि 5040 मेगावाट मा मात्रै उसले राखेको छ। त्यसरी हेर्दाखेरि मेगावाटमा चाहिँ करिब करिब 28.5% जति घटेको देखिन्छ। तर ऊर्जामा चाहिँ त्यति बेला 12,330 गिगावाट आवर थियो भने अहिले 11,885 गिगावाट आवर मा उसले राखेको छ, त्यति हामी पाउन सक्छौ भनेर भनेको छ। त ऊर्जामा हेर्दाखेरि चाहिँ करिब 3-4% जति मात्रै कम भएको देखिन्छ। मेगावाटमा अलि धेरै खसेको देखियो तर वार्षिक ऊर्जामा चाहिँ 3-4% मात्रै कम भएको देखियो। यसबारेमा हामीले पनि छलफल गर्यौँ, गर्दाखेरि के देखिन आयो भने एउटा कुरा चाहिँ पानीको परिमाण जुन अब बिजुलीको लागि ऊ गर्ने हो, हिसाब गणना गर्ने हो, त्यसमा चाहिँ पानीको परिमाणमा अलिक कमी आएको भन्ने कुरा भयो। पानीको परिमाण दुई किसिमले कमी आएको देखियो। एउटा चाहिँ के भने 1995 जुन बेला हामी नेपालले यो डिपिआर बनाएको थियो नि, त्यति बेला चाहिँ अब कसरी भनौँ मैले, अब 1996 जब सन्धि भयो नि, सन्धिले एउटा प्रावधान के राखिदियो भने पञ्चेश्वरभन्दा माथिका जनताको लागि, नेपालको पनि भारतको पनि जनताको लागि, उनीहरूले भविष्यमा पानी युज गर्न सक्छन्, त्यस कारणले 5% पानी चाहिँ उनीहरूको लागि छुट्याइदिनुपर्छ है भनेर त्यो प्रावधान सन्धिमा सुरक्षित गरिदियो माथिको अपस्ट्रिम को जनताको लागि है। त्यो कुरा त 1995 विचार गरिने कुरा भएन, त्यो थिएन, त्यस कारणले पनि त्यो 5% पानी चाहिँ अब गणना गर्दाखेरि त्यो हिसाब गर्नु हिसाबमा नआउने भयो, हिसाबमा राख्न सकिने कुरा भएन। त्यसो भएर पनि यो
तलमाथि आएको होला,
तलमाथि आयो, तलमाथि भन्दा नि तलमै आयो भनौँ न, होइन कम भयो। अर्को कुरा चाहिँ के देखियो भने 1995 जुन बेला यो हाइड्रो पावरको हिसाब गरियो नि, त्यति बेलासम्म चाहिँ 1962 1992 डाटा हाइड्रोलोजिक डाटालाई प्रयोग गरेको थियो, 30 डाटालाई प्रयोग गरेको थियो। अब अहिले 2015 आएर जब वापकोसलाई काम दियो त उसले चाहिँ के भने 1992 फेरि 2012 डाटा पनि उसले चलाउन पायो कि, अब होइन थप 20 पनि डाटा कस्तो हो त, त्यो 30 डाटा चाहिँ फेरि त्यति बेला कस्तो थियो भने शिवराजी सम्पूर्ण जनतालाई पनि अलिकति जसले सुनिराख्नु भएको छ अलिकति यसमा चासो राख्ने जानकारी राख्ने महोदयहरूले पनि सम्भवतः सुनिरहनु भएको होला। त्यति बेला चाहिँ के थियो भने महाकालीमा डेटाहरू थिएन, महाकाली नदीको डेटाहरू पर्याप्त थिएन, त त्यति बेला के गरियो भने कर्णालीको प्रोजेक्ट त फेरि त्योभन्दा नि अगाडिदेखि सोचिएको हो नि त, त्यस्तो भएको हुनाले कर्णालीको लागि चाहिँ डेटा स्टेसन राखिएको थियो। त कर्णालीमा प्राप्त भएको डेटाहरूलाई हाम्रो विज्ञानमा इन्टरपोलेसन भनेर भनिन्छ, त्यसको आधारमा महाकालीमा कति हुनसक्छ भनेर प्रोजेक्ट गरियो, होइन प्रोजेक्ट गरेर त्यो डाटाहरू महाकालीको लागि डाटा निकालिएको थियो, पानीको परिमाणहरू, वार्षिक परिमाणहरू, त्यसो भएको हुनाले त्यो एउटा रह्यो। अब अहिले आउँदाखेरि चाहिँ जब 1992 2012 डाटा लिँदाखेरि चाहिँ त्यो महाकालीमै स्टेसन छ, अब त भारतले पनि राखेको छ, नेपालले पनि राखेको छ, भारतको अलिक बढी होला, नेपालको अलिक कम मात्रामा छ, तर दुवैको डाटालाई राखेर पनि फेरि उनीहरूले यो वापकोसले हिसाब गर्यो। गर्दाखेरि के देखियो भने सालाखाला चाहिँ करिब करिब 6% पानी यतापट्टि आएर, यो 1992 यतातिर आउँदाखेरि चाहिँ पानीको एभरेज प्रवाहमा कमी आएको पनि देखियो। विशेष गरिकन यो 1992 5 चाहिँ लगातार कम आएको पनि त्यो डाटाले देखाउँछ, तर सालाखाला रूपमा औसत रूपमा हेर्दाखेरि चाहिँ करिब करिब 6-6.5% पानी यता पनि कम भएको देखिन्छ। यो सबै कम भएको हुनाले उनीहरूले के भन्यो भने होइन यो चाहिँ पानी मात्रामा अलिकति कम आएको हुनाले पनि यो
घटेको हो
भन्ने उसले चाहिँ त्यो तर्क राखेको छ, जुन चाहिँ अब डेटाले पनि देखाउँछ, त्यस्तो उसले आफ्नै मनगढन्ती रूपमा त्यो गरेको पनि छैन। र त्यो हुँदाहुँदै पनि हामीले चाहिँ फेरि कुरा के राख्यौँ भने अप्टिमाइज कति गर्न सकिन्छ, ठिक छ, मेगावाट चाहिँ के हुन्छ भने हाम्रो कन्टिन्युस मेगावाट दिँदैन यसले, यो एउटा भनौँ न जलाशयुक्त आयोजना भएको हुनाले यसले चाहिँ पावर कुन बेला दिन्छ भन्दाखेरि जुन बेला हामीलाई पिक आवर हुन्छ नि हाम्रो होइन, जुन बेला पिक आवर हुन्छ, जुन बेला नर्मल सप्लाईले उसले नधान्ने अवस्था हुन्छ तीन चार घण्टा, त्यति बेला चाहिँ यसले चाहिँ पावर दिने हो। त्यस कारणले यो कन्टिन्युस मेगावाटले दिँदैन, कन्टिन्युस मेगावाट नदिँदा नदिँदै पनि वर्षभरिमा यसले कति ऊर्जा दिन सक्छ त भन्ने गणना चाहिँ हुन्छ।
हजुर,
त्यो गणना गर्दाखेरि चाहिँ मैले अघि कुरा राखेँ,
हामी कार्यक्रममा एकदमै अन्ततिर छौँ, मैले भन्दै थिएँ जसरी पानी र बिजुलीमा नेपालले के चाहिँ फाइदा।
हजुर, म त्यसलाई छुटकारीमा राख्छु, अब समय यदि कम छ भने
हामीसँग चार मिनट मात्रै छ।
ल ठिक छ, म कुरा राख्छु के भने ऊर्जामा त हाम्रो बराबरी छ, सबैले बुझेको कुरा हो। जस्तै 5040 भयो भने पनि त्यो आधा आधी हुन्छ, ऊर्जा 11,800 अथवा 12 अरब युनिट हामीले जुन पाउँछौ त्यस पनि 6-6 अरब गरिन्छ, र त्यो बराबरीको लागि चित्त बुझाउनको लागि सबैले देखिनेको लागि पावर हाउस नै दुईटै देशतिर हुन्छ। त्यो ऊर्जाको बारेमा त्यति मैले कुरा राखेँ। अब सिँचाइको लागि चाहिँ सन्धिले जुन कुरा राखेको छ, मैले अघि पनि छोटकरीमा कुरा राखेको थिएँ, सन्धिले के भनेको छ भने योभन्दा अगाडि जति पनि पानी प्रयोग भइरहेको छ त्यो प्रयोग भएको पानीलाई सुरक्षित गर्दै त्यसमा असर नपुर्याउँदै अब हुने पानीमा चाहिँ नेपालको सिँचाइको आवश्यकतालाई प्रमुख प्राथमिकता दिइनेछ भन्ने सन्धिमै प्रावधान भएको अनुरूप अब जम्मा जम्मी करिब करिब 18,000 मिलियन क्युबिक मिटर अथवा 18 अरब भनौँ होइन, 18,000 मिलियन क्युबिक मिटर पानी वार्षिक रूपमा त्यसो त्यताबाट आउँथ्यो भने अब करिब करिब 12,000 मिलियन क्युबिक मिटर पानी चाहिँ पहिले युज भएको देखिन्छ, अनि 5,800 जति अथवा सरकारलाई 6,000 जति भनौँ, 6,000 चाहिँ 5,800 नै भनौँ, 5,800 मिलियन क्युबिक मिटर पानी मध्ये चाहिँ 3,073 मिलियन क्युबिक मिटर पानी पहिला नेपाललाई नेपालको आवश्यकतालाई पूरा गर्ने, अनि बाँकी मध्ये 1924 मिलियन क्युबिक मिटर पानी चाहिँ भारतले लैजाने, र त्यसपछि बाँकी रहेको करिब करिब 700 मिलियन क्युबिक मिटर पानी चाहिँ खोलामा छोड्ने भन्ने कुरा यसरी गरेको छ। त पानीको पनि सिँचाइको बारेमा गर्दाखेरि यसरी त्यसमा विभाजन गरिएको अवस्था छ।
हजुर, जसरी मैले अघि सुरुवातमै भने बिजुलीबाट के चलाउने, बस चलाउने, रेल चलाउने अथवा लोड सेडिङ मुक्त नेपाल, अहिले 12 घण्टासम्म पनि लोड सेडिङ भइरहेको छ। सुदूरपश्चिममा उद्योग धन्दाहरू, कल कारखानाहरू यसो आँखाचिम्म गरेर सोच्ने भनेपछि त्यो एउटा पर्याप्त बिजुली भएको देश, बिजुलीबाट धेरै साधनहरू चल्ने देश, त्यो परिकल्पना पूरा साकार होला। तपाईँ प्रमुख कार्यकारी अधिकारीको रूपमा कति वर्ष लाग्ला कि?
एकदम राम्रो कुरा हो शिवराजी, यसमा यो सम्पन्न हुन मैले अघि पनि निवेदन गरेँ, सुरु भएपछि पनि 10-12 वर्ष लाग्छ नै, 10 वर्ष चाहिँ बीचमा केही त्यस्तो बाधा व्यवधान उत्पन्न भएन भने खुरुखुरु काम गर्दा 10 वर्ष लाग्छ, तर पनि मलाई के लाग्छ भने 8 वर्षदेखि चाहिँ हामीले केही युनिटहरू त्यसलाई सञ्चालन गर्न सक्छौँ, किनकि सम्पूर्ण 10-12 वटा युनिटहरू पूरा भएपछि मात्रै चलाउँछौँ भन्ने कुरा हुँदैन, यसमा केही युनिटहरू हामी 8 वर्षपछि पनि सञ्चालन गर्न सक्छौँ। र यहाँले जुन कुरा राख्नुभयो त्यो चाहिँ वास्तवमा सपना हो, ड्रिम हो, सबै नेपालीहरूको ड्रिम हो। भोलि हाम्रो देश यति जलस्रोतको धनी देश छ, जलस्रोतको यति प्रचुरता छ यो देशमा, यो जलस्रोतलाई अधिकतम उपयोग गर्न सकेको खण्डमा संसारमा सबभन्दा सस्तो बिजुली उत्पादन हुने र छेलो खेलो उत्पादन हुने देश नेपाल भनेर चिनाउन सकिएको खण्डमा त्यसले नै अनेकन उद्योगहरू त्यसले नै सिर्जना गर्छन्, मान्छेलाई बाध्य पार्छ उद्योगहरू सिर्जना गर्न। किन बाध्य पार्छ भने जब विद्युत बिजुलीको बेसिक प्राइस हामी जब हामी कम गर्न सक्छौँ, भनौँ न 1 रुपियाँमा हामी भोलि केही वर्षपछि हामी जब बिजुली बाँड्न थाल्छौँ तब हाम्रो उत्पादित सामानको कस्ट पनि त्यही हिसाबले डाउन हुन्छ, हाम्रो विश्व बजारमा हाम्रो
मार्केट बन्छ,
कम्पिटेटिभनेस हाम्रो बढेर जान्छ, त्यसोपछि समृद्धि आउने नै त्यसै गरिकन हो। त्यस कारणले एउटा जुन यहाँले आफ्नो हिसाबले जुन राख्नुभयो ठूलो सपना हो, ड्रिम हो, हाम्रो परिकल्पना पनि त्यो हो, र त्यो सपना, सुदूर सपना चाहिँ सुदूर पश्चिमले ग्रहण गर्नेछ कुनै एउटा भविष्यमा भन्ने आशाका साथ नै हामी यसमा लागिरहेका छौँ। हाम्रो उद्देश्य अहिले त्यसै प्राप्तिको लागि छ।
हस् आफ्नो महत्वपूर्ण समय महिनाहरूबाट एका बिहानै कुदेर हाम्रो स्टुडियोसम्म आइदिनु, यहाँलाई धेरै धेरै धन्यवाद।
मेरो पनि धेरै धेरै धन्यवाद, यहाँले हामीलाई सम्झेर आफ्नो कुराहरू राख्ने, जनमानसमा यो कुराहरू पुर्याउने जुन यो सु अवसर दिनुभयो आजको शुभ प्रभातमा, मेरो पनि धेरै धेरै धन्यवाद।
हस् श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेस एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो स्वागतमा कार्यक्रम फेस टू फेस सुनिरहनु भएको थियो। आज हाम्रो स्टुडियोमा हुनुहुन्थ्यो पञ्चेश्वर बहुद्देश्यीय आयोजनाका प्रमुख कार्यकारी अधिकृत डाक्टर महेन्द्र बहादुर गुरुङ। हामीले उहाँसँग धेरै कुराकानी गर्यौं, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै, प्रविधिमा साथ दिने मित्र अनिललाई पनि धन्यवाद दिँदै आजको कार्यक्रमबाट शिवराज भट्ट विदा माग्छु। नमस्कार।